نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے حیات صحابہ کے درخشاں پہلو، اس میں سے آج جن صحابی کی کہانی ہم پڑھیں گے ان کا نام ہے حضرت حکیم بن حزام رضی اللہ عنہ. ان کی خوبی سننی ہے تو نبی صلی اللہ علیہ وسلم کا یہی فرمان یاد رکھیے کہ آپ نے فرمایا کہ مکہ میں چار لوگ ایسے ہیں کہ میں ان کے شرک میں مبتلا رہنے سے بیزار ہوں اور ان کے اسلام قبول کرنے کی دلی رغبت رکھتا ہوں. تو ان میں سے ایک کون تھے؟ حکیم بن حزام. اس کے لیے اپنے عمل کی بات کیا لکھیں؟ بہت سارے لوگ ہوتے ہیں جو قرآن سے دور ہوتے ہیں، اسلام سے دور ہوتے ہیں، لیکن کچھ لوگ ایسے ہوتے ہیں کہ جب ہم ان کو ملتے ہیں تو ہمارے دل میں خواہش پیدا ہوتی ہے کہ یہ اسلام کی طرف آئیں، اس دور میں اسلام قبول کریں، آج کے دور میں قرآن قبول کریں، بلکہ ایک ٹرم سمجھ لیں. پچھلے دور میں جو اسلام قبول کرنے کا مقام تھا نا، آج کے اس دور میں وہی قرآن کو قبول کرنے کا دور ہے. جیسے اس دور میں لوگ اسلام پہ آنے کے بعد اجنبی ہو جاتے تھے نا، اسی طرح آج کے دور میں قرآن کے مطابق زندگی بسر کرنے کی نیت کرتے ہی لوگ معاشرے میں اجنبی ہو جاتے ہیں. لوگوں کو ان کی سمجھ نہیں آتی، ان کو کیا ہو گیا، ان کی زندگی کا رنگ ڈھنگ بدل گیا. تو جو نان مسلم ہے وہ اسلام پہ آئے گا تو نیو مسلم کہلائے گا، اور جب اسلام پہ موجود شخص قرآن کی طرف آئے گا تو وہ مومن بھی بنے گا اور محسن بھی بنے گا. تو اپنے لیے یہاں عمل کی بات بھی لکھیے کہ کسی ایک ایسے شخص کے لیے تڑپیے، اپنے دل میں ایک لگن رکھیے. آپ کی دوستوں میں کوئی، سہیلیاں، بہن، رشتہ دار، کلیگ، ہمسائی کوئی بھی کہ جس کے اندر آپ تھوڑی خیر دیکھتے ہیں، تب دعا کریں کہ اللہ ان کو بھی پوری طرح لے آئے. بات کی تھی کہ اپنے ساتھ ایک کو لے کر آئیں، کوشش کی آپ نے؟ کوشش نہیں کریں گے تو آپ کا قصور ہے، کوشش کریں گے اور ایک بھی نہیں آئے گا تو آپ کا اجر ہے. بات سمجھ گئے؟ ہم بعض دفعہ لوگوں کے بارے میں یہ سوچ لیتے ہیں کہ یہ نہیں آئیں گے، یہ نہیں سنیں گے، یہ نہیں مانیں گے، حالانکہ آپ دیکھ ہی رہے ہیں کہ اللہ کے نبی کے ساتھی اس طرح سے اسلام کی طرف آئے تھے کہ جب اللہ کے نبی ان کے لیے تڑپتے تھے تو اللہ ان کو لے آتا تھا. آئیے اب ان کی کہانی سنتے ہیں. کیا آپ جلیل القدر صحابی کے متعلق کچھ جانتے ہیں؟ خود سے پوچھئے، کیا میں ان صحابی کے بارے میں کچھ جانتی ہوں؟ کوئی ایسا بندہ جو کچھ بھی جانتا وہ ہاتھ کھڑا کر سکتا؟ تو اس کا مطلب کہ ان کے بارے میں ہم کچھ نہیں جانتے. صحابہ کے بھی دو درجے ہیں نا، کچھ کے تو ناموں کے ساتھ ہی ہمارے دلوں میں محبت بھی آتی ہے اور ان کی کہانیاں بھی اور ان کی قربانیوں کا ذکر ہے، لیکن بہت سارے صحابہ ایسے ہیں کہ جن کی بس کوئی ایک بات معروف ہے اور ہمیں وہی بات نہیں پتا ہوتی. تاریخ میں یہ بات قلم بند ہو چکی ہے کہ ان کی ولادت باسعادت خانہ کعبہ کے اندر ہوئی تھی. یہ نوٹ کر لیجئے. کبھی کوئی آپ سے پوچھ سکتا ہے کہ کیا خانہ کعبہ کے اندر بھی کوئی پیدا ہوا جیسے اس کالے کمرے کے اندر؟ تو آپ حکیم بن حزام کا نام لے سکتے ہیں. یہ کارنر تھی اللہ نے ان کو دلوا دی کہ دنیا کے سب سے معتبر مقام اور خوبصورت جگہ پہ اللہ نے ان کو پیدا کیا. ہوا اس طرح کہ ان کی والدہ محترمہ اپنی سہیلیوں کے ہمراہ کعبے کے اندرونی منظر کا مشاہدہ کرنے کے لیے خانہ کعبہ کے اندر داخل ہوئی. اس دن کعبے کا دروازہ کسی خاص مناسبت کی وجہ سے کھلا ہوا تھا اور داخل ہوتے ہی اسے درد زہ شروع ہو گئی، یعنی ڈیلیوری پین، اور وہ اس قدر شدید تھی کہ اس کے لیے کعبے سے باہر آنا ممکن نہ تھا. فوری طور پر وہیں چمڑے کی ایک چادر منگوائی گئی جس پر اسے لٹا دیا گیا، اور چند لمحے بعد اس نے خوبصورت بچے کو جنم دیا. یہ خوش اتوار بچہ ام المومنین حضرت خدیجہ بنت خویلد کا بھتیجا حکیم بن حزام تھا. تو حضرت خدیجہ ان کی کیا لگی؟ پھر پھپھو لگی. اب آپ سوچئے کہ ہم سوچتے نا کہ یہ ایسے ہی ہو گیا، وہ گئیں اور اچانک درد شروع ہو گئی، لیکن اصل میں اس کے پیچھے کیا ہے؟ اللہ کا پلان. اس میں اپنے لیے عمل کی بات لکھیں کہ جب اللہ تعالیٰ نے کوئی کام کروانا ہوتا ہے نا، تو اس کے हालात पैदा कर देता है। बस जब हम लोग ये सोचते हैं कि ये कैसे होगा, फिर ये हो जाता है। वो एक शेर भी है जिसका खुलासा है कि वक्त इंतजार करता है बरसों, हादसा एकदम नहीं होता। ये जो हम सोचते हैं ना अचानक हादसा हो गया, वो अचानक हमारे लिए होता है, अल्लाह के हाँ वो पहले से था। बल्कि फरिश्ते मुंतजिर होते हैं कि ये होने वाला काम हो क्यों नहीं रहा। तो गोया कि ये हजरत खदीजा रजी अल्लाह तआला अन्हा के भतीजे थे। हजरत हकीम बिन हिजाम की परवरिश, शरीफुल नस्ल, अजीमुल मर्तबत, मुराद जो है कि बहुत अजीम मर्तबे वाले और खुशहाल घराने में हुई। आप अक्लो खिरत यानी बहुत ही ज्यादा जीनियस और अक्लमंद, तबई शराफत और इल्मी फजलो शर्फ के पैकर थे। इन खूबियों की बिना पर कौम ने आपको अपना सरदार बना लिया और हाजियों की खिदमत का मनसब इनके सपुर्द कर दिया। इसे क्या पता चलता है? अभी देखिए इस्लाम नहीं है, अभी आगे आप पढ़ेंगे कि इस्लाम तो इसके बाद आएगा ना, ये तो उससे पहले के हालात उनके बयान हो रहे हैं। लेकिन बहुत सारे लोग जो अभी मुस्लिम नहीं है लेकिन उनके अंदर एथिक्स बड़े खूबसूरत है। आज भी अगर आप अपने इर्द गिर्द कुछ लोगों को देखते हैं तो नॉन मुस्लिम में कुछ ही लोग होंगे जिनको इस्लाम से दुश्मनी होगी, जो मुसलमानों को बुरा कहेंगे। आम तौर पे जो लोग होते हैं ना वो न्यूट्रल होते हैं। मेरा और आपका काम क्या होना चाहिए? ऐसे लोगों से दोस्ती करें। आप तो अभी इस क्लास में आए, लेकिन मैंने चंद दिन पहले साथियों को सुनाया कि ट्रैवलिंग के दौरान साथ जो एक सिस्टर बैठी वो खुद को क्रिश्चियन कहती थी। फिर मैंने उनसे बात की, फिर बात करते हुए हम इस तरह बैठे थे कि मैंने अपना निकाब इस तरह खोला कि जैसे मतलब घूंघट वाला स्टाइल है कि और किसी को नहीं दिख रहा लेकिन उनको बात करते हुए मैं देख रही थी और वो मुझे। तो एंड पे जब वो कमेंट देख के गई कि आज जिंदगी में पहली दफा मैंने किसी निकाब वाली औरत से बात की है, मैं तो इनको देखते ही डर जाती थी, खौफ महसूस करती थी। तो यकीन कीजिए कि आज भी हम मुसलमान अगर बीच की ये दीवारें तोड़ दें ना, मैं ये नहीं कह रही कि हदों को पामाल कर दें, वो तो हमारी दूसरी गलती होगी, लेकिन जहां मुमकिन हो दोस्ती का हाथ बढ़ाना, स्माइल देना इनको देखकर थोड़ा सा वेलकमिंग स्टाइल हो तो ये करना चाहिए। और इसको करके अल्लाह से कहा करें कि मेरी ये बात इसके दिल में डाल दे कि इस्लाम कोई ऐसा अजनबी मजहब नहीं है। जिन लोगों में कुफर के अंदर या इस्लाम से पहले खैर होती है ना, दुआ करें वो इस्लाम पे आ जाएं, फिर उनकी खैर तो बहुत ही ज्यादा होगी। जमाने जाहिलियत में हाजियों की खिदमत के लिए अपने माल में से एक खास हिस्सा निकाल कर अलग कर लिया। अब देखिए कि जमाने जाहिलियत में हाजियों की खिदमत के लिए माल निकाल रहे हैं, तो आप सोचिए जब इस्लाम आएगा तो फिर क्या इस्लाम पे ये नहीं लगाएंगे? अल्लाह के नबी की वो हदीस बिल्कुल फिट हो रही है इनके ऊपर कि जो जहालत में बड़ा होता है ना वो इस्लाम में भी आके फिर बढ़ जाता है। खियारुकुम फिल जाहिलिया, यानी लीडर टाइप कुछ लोग होते हैं, वो गुनाह करते हैं तो खूब खुल के करते हैं, फिर लोग उनको फॉलो करते हैं, वो लीडर्स होते हैं गुनाह के। दुआ करें वो दीन पे आ जाए। और अगर आपको अपने अंदर कोई ऐसी बात दिखती है ना कि मैंने तो पीछे बड़े गुनाह किए और मैं तो ट्रेंड सेटर्स थी, तो मुबारक है आपके लिए कि अगले चंद सालों में आप नेकियों के ट्रेंड सेटर होंगे। जुरत होती है ना, बोल्ड होते हैं। कुछ लोगों में जुरत दीन की भी कोई नहीं होती, दुनिया की भी नहीं होती, वो गुनाह भी नहीं खुल के करते, वो गुनाह को भी नहीं इंजॉय करते, बाद में वो नेकियों को भी इंजॉय नहीं करते, सारी जिंदगी डीलर ढाले ही रह के दुनिया से चले जाते हैं। तो क्या सीखा हमने कि जिन लोगों में दुनिया की खैर देखें उन पे मेहनत करें, क्योंकि वो आगे बढ़ेंगे तो अपने साथ बहुत सारों को ले आएंगे। रसूल अकदस की बेसत से पहले हजरत हकीम बिन हिजाम रदी अल्लाह अन्हो आपके गहरे दोस्त हैं, यानी अल्लाह के नबी से इनकी दोस्ती पहले से थी। अगरचे ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से उम्र में 5 साल बड़े थे, मगर आपसे उल्फत व मोहब्बत, मवानिसत यानी उन्स कह ले, आपसे उल्फत और मोहब्बत, उन्स और मवद्दत मिसाली नौयत की थी। आप बताइए मुझे कि अल्लाह के नबी से ये क्यों मिलते थे और मोहब्बत क्यों थी? वजह, आपकी बीवी के भतीजे थे तो खानदान आ गया ना बीच में, तो करीब लोग जो होते हैं उनसे मोहब्बत होती है, और उम्र में भी आपसे बड़े थे, आपका किरदार वैसे ही बहुत अच्छा था, तो गोया कि अल्लाह के नबी से मुतासिर थे। ये आपसे मिलकर आपकी मजलिस में बैठकर दिली इत्मीनान और इंतहाई खुशी महसूस करते। इनके जवाब में रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम भी इनके साथ मोहब्बत और उल्फत से पेश आते। जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इनकी फूफी हजरत खदीजतुल कुबरा से शादी की तो फिर इससे रिश्तेदारी की बिना पर आपस के ताल्लुकात और मजबूत हो गए। इतने गहरे और मुखलसाना ताल्लुकात और रवाबित के बावजूद आपका क्या ख्याल है, ये फौरन मुसलमान हो गए होंगे? नहीं, آپ کو یہ سن کر تعجب ہوگا کہ حضرت حکیم بن حزام فتح مکہ کے دن مشرف با اسلام ہوئے، جبکہ آپ کو نبوت ملے 20 سال سے زائد عرصہ بیت چکا تھا. اب آپ بتائیے ایسا کیوں ہوا؟ حیرت ہوئی آپ کو سن کے؟ دلی محبت بھی تھی، آپ سے متاثر بھی تھے، فرینڈ شپ بھی تھی، رشتہ داری بھی تھی، اور عادتیں بھی اتنی اچھی تھی، اتنا وقت انہوں نے کیوں لگایا؟ آپ اس کا کوئی جواب دیں گے؟ آپ اس کو یوں سوچیں کہ جیسے آپ قرآن پاک کی طرف آتے ہیں، ہر ایک اپنی عمر پوچھے، کوئی 60 کا ہو سکتا ہے، کوئی 40 کا، کوئی 50 کا، کوئی 30 کا، اور کوئی صرف 12-14 سال کی بچی ہے، وہ بھی قرآن کی طرف آتی ہے. فرق کس بات کا ہے؟ ایک بندے نے 60 سال کی عمر میں قرآن کی دعوت کو قبول کیا، ایک تو بتائیے کہ اس کو موقع ہی نہیں ملا، حالات نہیں بنے، اسباب نہیں بنے، کوئی کہنے والا نہیں تھا یا موقع اس کے پاس نہیں بنا. لیکن بعض دفعہ موقع ہوتے ہیں، لیکن لوگ جتنے بڑے ہوتے جاتے ہیں نا عمر میں، اتنے اپنے ماحول کے پابند ہو جاتے ہیں. چھوٹی عمر میں بات جلدی سمجھ آتی ہے، بڑی عمر میں بات دیر سے سمجھ آتی ہے. ایک سسٹر تھی تو وہ میرے سے مشورہ کرنے لگ گئیں کہ میں نے سوچا کہ میں اپنے سب کاموں سے بریک لوں، حالانکہ وہ دعوی کے کاموں میں مصروف ہیں، لیکن ان کا خیال تھا کہ جمود ہے ایک اور ایک سیم چیز ہے، تو میں نے سوچا کہ میں کچھ اور سیکھوں اور میں پھر آؤں، تو آپ مجھے مشورہ دیں میں کیا کروں. خیر وہ اپنی آپشنس بتا رہی تھیں، میں نے کہا کہ دیکھیں سسٹر، اگر آپ مجھ سے پوچھتی ہیں تو میرا فرض ہے کہ میں آپ کو وہی بتاؤں جو میں اپنے لیے پسند کروں. سب سے پہلے آپ اپنے آپ کو چیک کریں کہ اب آپ کی اگلی زندگی جو ہے آپ نے اس کے لیے گول کیا بنایا، آپ کی عمر کیا اور آپ اگلی زندگی میں کیا کرنا چاہتی ہیں. مجھ سے اگر پوچھے تو میرے خیال میں اس عمر میں تو انسان کو تڑپ یہ لگ جاتی ہے کہ میری وجہ سے کوئی خیر کا کام ہو جائے، کوئی بیج ڈل جائے، کسی وقت زندگی ٹوٹ جاتی ہے اور میں اب یہ نہ کرنے لگ جاؤں کہ میں وہ کام کروں جس کے بعد میں نے وہ سیکھنا ہی نہیں. میرے سے 15-16 سال کی بچی پوچھے کہ میں کیا سیکھوں، تو میں اس کو بتاؤں گی کہ آپ A to Z پہلے سے ہر وہ چیز سیکھنا شروع کریں جس سے آپ کی اپنی سکلز بڑھیں اور دس اینڈ دیٹ، اور اس کے بعد پھر آپ جب سکلز لے لیں گی پھر ساری زندگی سرو کریں، کیونکہ عموماً تو انسان جوانی میں نہیں مرتا. لیکن آپ کی ایج کو سامنے رکھتے ہوئے تو مجھے ایسے لگ رہا ہے کہ آپ کو اب وہ سیکھنے کی ضرورت ہے جس سے آپ اپنی آنے والی زندگی کے جو دن ہے اس میں میکسیمم صدقہ جاریہ چھوڑیں. تو بات ان کو بہرحال سمجھ آ گئی. تو کبھی بھی کسی ایک بندے کو دوسرے والا جواب نہ دیں. آپ سے کوئی بچہ پوچھتا ہے کہ میں کیا کروں، کیا سیکھوں، اور ایک 50-60 کا پرسن پوچھے تو جواب فرق ہونا چاہیے. تو یہاں فرق کیا تھا اس کو دیکھ لیتے ہیں. عقل و دانش کا تقاضا تو یہ تھا کہ حضرت حکیم بن حزام جیسا زیرک یعنی عقل مند، معاملہ فہم اور دانشور، جسے رسول اللہ کا قریبی رشتہ دار ہونے کا شرف بھی حاصل تھا، سب سے پہلے آپ پر ایمان لے آتا، آپ کی دعوت کی تصدیق کرتا اور آپ کی ہدایت کو تسلیم کر لیتا. لیکن اللہ کی مشیت ہر چیز پر غالب آتی ہے، وہی ہوتا ہے جو اللہ تعالیٰ کو منظور ہو. حضرت حکیم بن حزام کے تاخیر سے یعنی دیر سے اسلام قبول کرنے پر آپ جتنا حیران ہوئے ہیں، انہیں خود بھی اس پر تعجب ہے کہ انہوں نے اسلام قبول کرنے میں اتنی دیر کیوں کی، وہ حلاوت ایمانی کا مزہ چکھنے سے اتنی دیر محروم کیوں رہے. وہ اپنی زندگی کے ہر لمحے پر بے انتہا شرمندہ تھے جو انہوں نے اللہ کے ساتھ شرک کرنے اور اس کے پیارے نبی محمد صلی اللہ علیہ وسلم کو جھٹلانے میں گزارا. اسلام قبول کرنے کے بعد ایک دن بیٹے نے دیکھا کہ ابا جان زاروں کتار رو رہے ہیں. پوچھا ابا جان آپ روتے کیوں ہیں؟ فرمایا بہت سی باتیں ہیں بیٹا، ہر بات پہ مجھے بہت رونا آتا ہے. آپ ان کی باتوں کو سنتے ہوئے ایک ایک دو دو تین تین پوائنٹ لکھیں گے نا، تو ساتھ پھر آپ اپنے حالات سے ذہن میں چیک کریں کہ کیا میرے ساتھ بھی کچھ ایسے حالات ہیں، اور دوسری بات ہے کہ کیا مجھے بھی ان کی طرح رونا آتا ہے، یا میں کہتی ہوں ٹھیک ہے جب اللہ نے ہدایت دینی تھی دے دی. تو پہلی بات کیا ہے کہ میں نے اسلام قبول کرنے میں دیر کر دی، جس کی بنا پر درجات اور خیر کثیر کے حصول سے محروم رہا. اب میں زمین کے وزن کے برابر بھی خالص سونا راہ اللہ میں خرچ کر دوں تب بھی ان درجات کو نہیں پہنچ سکتا جن پر پہلے اسلام قبول کرنے والے فائز ہو چکے ہیں. اس بات کو آپ اپنے لیے لیں گے. پہلی تو بات ہے کہ قرآن کی طرف جب مرضی آ جائیں، یہ خوش قسمتی ہے. لیکن آپ میں سے وہ لوگ جو بڑی عمر کے ہو رہے ہیں، 40 سے اوپر، 50 کے قریب، کیا ان کو اس بات کا ریگریٹ ہے کہ ہم ارلی 20s میں یا ٹین ایج میں قرآن کی طرف آتے ہیں؟ ہے کہ نہیں؟ پہلی بات یاد رکھے کہ زندگی کے سفر میں آگے دیکھنا چاہیے، پیچھے نہیں دیکھنا چاہیے. حقیقت ہے کہ جو وقت گزر گیا وہ گزر گیا، آنے والے وقت کو پکڑ لیں. بعض لوگ اس ریگریٹ میں چلے جاتے ہیں کہ پیچھے اتنا کچھ ضائع کر دیا تو اب آگے کیا کریں گے. اور دوسری بات دیکھیے کہ جو دیر سے مسلمان ہوا، اتنے سال کی نمازیں چھوڑ دی، اتنے سال کے روزے چھٹ گئے، اتنے نیکیوں کے مواقع آئے وہ اس نے نہیں کیے. تو اس سے فرق پڑتا ہے نا. اور یاد رکھیے اس سے آپ کی میری جو جنرل نیکی ہے نا روز کی، اس کی اہمیت کا احساس ہوتا ہے. اسی طرح کا ایک واقعہ حدیث میں آتا ہے کہ ایک صحابی فوت ہوئے، پھر اس کے بعد دوسرے صحابی ایک سال کے بعد فوت ہوئے. تو صحابہ نے محبت کے مارے کہا کہ دعا کیجئے کہ اللہ ان کو ان سے ملا دے، یعنی جنت میں دونوں مل جائیں. تو آپ نے فرمایا ہاؤ از اٹ پاسبل، این صلاتہ این قیامہ این صیامہ، یہ کیسے ہو سکتا ہے؟ یہ جو ایک سال میں اس نے نمازیں پڑھی پھر وہ کدھر گئیں؟ اور ایک سال میں جو انہوں نے روزے رکھے قیام کیے، مطلب یہ تھا کہ ان کا درجہ ان سے بڑھ گیا. بات سمجھ رہے؟ فرمایا کہ جس کو اللہ نے لمبی عمر دی اور اس میں وہ نیکیاں کرے، وہ خوش قسمت ہے اس کی نسبت کہ جس کو چھوٹی عمر ملی اور وہ نیکیاں کرے. اور آپ سوچیں جس کو لمبی عمر ملے اور پھر بھی گناہ کرے یا گناہ چھوڑے ہی نہ، اس کا کیا ہوگا؟ اسی طرح دو شخص اکٹھے مسلمان ہوئے، پھر اس میں سے ایک شہادت کی موت مرا اور دوسرا اس کے ایک ہفتے کے بعد طبعی موت مرا. ہمارے ذہن میں کیا آتا ہے؟ کہ جو شہید ہوا اس کا درجہ بڑھ گیا، حالانکہ صحابی نے خواب میں دیکھا کہ بعد میں فوت ہونے والا شخص پہلے شخص سے پہلے جنت میں داخل کر دیا گیا. تو انہوں نے اللہ کے نبی سے اس کا وجہ پوچھی، تو آپ نے فرمایا کہ اس ایک ہفتے کی یہ جو اس کی ریگولر نیکیاں تھیں نا، انہوں نے اس کو شہید کے مقام سے اوپر کر دیا. تو کیا پتہ چلا؟ کہ رمضانی مسلم نہیں بننا، ربانی مسلم بننا ہے. ہم یہ جو کبھی کبھی فنکشنل نیکیاں کر کے خوشیاں مناتے ہیں نا، رمضان میں بڑی نیکیاں کر لی ہیں اور ہم نے شب برات جاگ لی ہے اور ہم نے وہ رجب کے کنڈے بھر لیے ہیں اور معراج کی رات ساری عبادت کر لی ہے، اس سے کچھ نہیں ہوگا. چھوٹی چھوٹی چیزیں جو فرائض کے درجے کی ہے، اس کا خیال رکھیں گے نا تو آپ کے درجے انشاءاللہ بہت بڑے بڑے ہو جائیں گے. دوسری ان کی حسرت. دوسری بات یہ ہے کہ اللہ نے مجھے بدر اور احد کی جنگ میں بچا لیا اور میں نے اپنے دل میں فیصلہ کر لیا تھا کہ میں آج کے بعد رسول اکرم صلی اللہ علیہ وسلم کے مقابلے میں قریش کی قطن کوئی مدد نہیں کروں گا اور کسی بھی معرکے میں شریک ہونے کے لیے مکہ معظمہ سے باہر قدم نہیں رکھوں گا. لیکن پھر مجھے قریش کی مدد کے لیے کھینچ کر میدان میں لایا گیا اور مجھے مجبور کر دیا گیا کہ میں قریش کی ہم نوائی کروں، یعنی ان کو کمپنسیٹ کروں، ان کی مدد کروں. اس بات سے آپ نے کیا سیکھا؟ کہ وہ خود نہیں آنا چاہتے تھے جنگوں میں اسلام کے اور مسلمانوں کے خلاف، لیکن برادری والے لے کے آ گئے. دیکھیے کہ بہت سارے لوگ ہیں نا، یہ قرآن، یہ کلاسز، یہ آپ کو خوشی دیتے، اب فیل ہونا شروع ہوتا ہے نا آپ کو. لیکن اس وقت بھی میں جب آئی تو کچھ ساتھی نیچے ملے، کہا، میں نے کہا آ جائیے، کریں گے اسے میں شادی ہے، وہاں جانا ہے تو ہم اب رک نہیں سکتے. تو میں نے کہا ویک ڈیز میں تو میں نے کبھی شادی نہیں سنی، آج ویک ڈیز ہی ہے. کہتی اب تو ویک ڈیز میں بھی ہوتی ہیں، شاید چھٹیاں اس لیے. تو میں سوچ میں تھی کہ صبح کا وقت ہے، پتہ نہیں کیسی شادی ہوگی، رات کو ہوتی ہیں اور اب شروع ہوگی تو ختم، تو یہ مجھے پتا کہ ہونی رات کو ہی ختم ہے اور اس کی تیاریاں ہوں گی، کیا ہوں گی. اتنی پیاری کلاس چلی گئی، یقینا ان کی مجبوری ہوگی، میں ان کو نہیں کچھ کہہ رہی، لیکن میں آپ کو بتا رہی ہوں کہ بعض دفعہ ہمارے ارد گرد کے جو لوگ ہیں نا، یہ ہمیں بہت زیادہ نیکیوں سے محروم کر دیتے ہیں. آپ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کثیر الاختلاط سے منع کرتے تھے. کثیر الاختلاط کیا ہوتا ہے؟ ٹو مچ سوشلائزنگ. اب آپ لوگ قرآن پہ آ گئے نا، اس چیز کی نیت کریں، خاص طور پہ اس ایک سال میں، اس ایک سال میں منیمم کر دیں اپنی پارٹیز، شادیاں، دعوتیں. ساری عمر کا یہ نہیں ہے، صرف اس ایک سال میں. مثلا جیسے کوئی ڈاکٹر بنتا ہے تو کیا آپ نے نہیں دیکھا کئی اسٹوڈینٹس کو بےچارے کبھی گھر سے نکلتے ہی نہیں اور گھر والے سارے دعوتوں شادیوں میں جاتے ہیں کیونکہ پڑھنا ہے. تو ڈاکٹر بننے والا 5 سال تک قربانیاں دے تو قرآن پڑھنے والا قربانی نہ دے. آپ کہیں گے کیا فرق پڑتا ہے 2 گھنٹے کی، 3 کی بات ہے. وہ صرف 2-3 کی بھی بات ہو نا تو بات بن جائے، وہ 2-3 گھنٹے کی رہتی نہیں ہے. پہلی تو بات ہے ایک ایک شادی میں 2-2 3-3 فنکشن ہوتے ہیں، پھر ہر دن 3-4 گھنٹے کا فنکشن، پھر اس کی تیاری اور اس سے پہلے ان کی تیاریاں اور پھر وہاں سے آ کے جو ذہن میں تصویریں گھومتی ہیں، پھر اس کے بعد پارٹیاں. آپ فیل کریں گے کہ منڈے کی کلاس میں آپ کا فوکس کم ہوگا، یہ آپ خود نوٹ کریں گے اپنے اندر. ویکینڈ جیسا گزرے گا نا آپ کا، ویسا آپ کا منڈے شروع ہوگا. اور اکثر اسٹوڈینٹ منڈے کو سست آتے ہیں، لیٹ آتے ہیں، کام نہیں کیا ہوتا. ہمارے یہاں ٹیسٹ کا ایک دن مقرر ہے، और आपको होता है कि देखा जाए तो मंडे होना चाहिए, क्योंकि 2-3 दिन की छुट्टी के बाद आप लोग आते हैं, लेकिन सिर्फ इस मजबूरी के लिए कि वो कहते हैं नहीं प्लीज मंडे को ना रखें, क्योंकि हम तो वीकेंड पे खोए ही होते हैं, ट्यूसडे को रखते हैं। वो कहते हैं कम अज़ कम एक दिन रूटीन लाइफ में आ गए तो मंडे को हम रिवाइज कर लेंगे तो हम टेस्ट देंगे। तो कम करना है आपने। और मैं अक्सर सोचती हूँ कि मैं इस सबक को नहीं पढ़ूंगी तो मेरा सरासर नुकसान है, और जिस शादी या फंक्शन में मैं जा रही हूँ वहां मैं नहीं जाती तो उनका कोई नुकसान नहीं है, फिर भी मेरा फैसला क्या होगा? शादी में जाना है। और शादियां बार बार आ जाती हैं, सबक जो एक दफा चला गया वो दोबारा नहीं आता। तो छोटी छोटी कुर्बानियां देंगे आप, और इस पे खुश हुआ करें। जब आप ऐसी कुर्बानी देना, चुपके से आसमान की तरफ देखें और मुस्कुराएं और कहें कि अल्लाह ये मैंने तेरे लिए दिए, तू कबूल कर ले। क्योंकि जिसके लिए कुर्बानियां देते हैं ना, फिर उससे मोहब्बत भी बहुत होती है। बस बच्चे बचपन में ही बहुत बीमार रहते हैं तो माँ से पूछिए, उनसे ज्यादा प्यार होता है, उनके लिए रातों को जागी होती हैं। हमने इस दीन के लिए कुर्बानी देना सीखा ही नहीं है, बस वो बकरे की कुर्बानी देते हैं ईद उजहा पे, और वो भी यहाँ खुद नहीं देते, पैसे भेज देते हैं। हमने अल्लाह के रास्ते में कुर्बान होने वालों को देखा ही नहीं है। तो आप देखिए कि इनका ये रिग्रेट देखिए कि अल्लाह ने इनको बदर और उहद की जंग में बचा लिया था, अल्लाह के बड़े बड़े सरदार मारे गए थे, ये भी आए थे लेकिन अल्लाह ने इनको बचा लिया, तो इन्होंने शुक्र के इनके अंदर खैर थी ना। लेकिन यहाँ एक बात आप अपने जहन में रखें, ये अल्लाह की सुन्नत है, जिस बंदे के अंदर खैर होती है ना, अव्वल तो अल्लाह उसको दीन से दूर होने नहीं देता, कुरान से दूर कह लें, आप सारे इस्लाम को कुरान की सुनहरियों में सुन रहे हैं ना, अल्लाह उसको कुरान से दूर नहीं होने देता। और अगर कभी किसी वक्ती गलबे की बुनियाद पे वो हो जाए ना, अल्लाह ताला उसको वापस ले आता है। ये बहुत आप देखेंगे इस रास्ते में, कई लोग हैं मजबूरियों में खो जाते हैं, बंदा सोचता है अब ये वापस नहीं आएंगे, लेकिन अल्लाह उनको ले आता है। और कुछ की कोई इतनी बड़ी मजबूरी नहीं होती, अकेले बैठते हैं तो यकीन करें रोते हैं, लेकिन कहते हैं आ नहीं पाते, ऐसे लगता है कोई चीज़ रुकावट बनी हुई है, तो वो नर्व्स भी और क्या कुछ आता है। तो अपने लिए नियत कीजिए, यहाँ इन बढ़ते हुए कदमों को वापस नहीं लेके जाना, औरों को लेके आना है। जितना ज्यादा आप जमेंगे ना, दूसरे भी आपको देख के जमेंगे। और जब आप अच्छा खाना खाते हैं ना, तो अपने खाने की लज्जत और उस टेस्ट का एहसास दिला दें कि मुझे मज़ा बहुत आ रहा है, तो आप देखेंगे दूसरा भी उसको ले लेगा। और अगर आप मजबूर करें खाओ चखो, तो बाद दफा लोग थोड़ा सा एम्बेरस फील करते हैं। तो इनको इस बात का एहसास था कि मैंने ना चाहते हुए भी कुरैश की मदद की मुसलमानों के खिलाफ। तीसरी बात जिस पे इनको अफसोस था, क्या कि जब मैंने इस्लाम कबूल करने का इरादा किया तो मेरी नज़र सरदाराने कुरैश की तरफ उठती, तो मैं सोचता ये मुझसे उम्र में बड़े हैं, अपनी कौम पर इनका रोब और दबदबा भी है, कुरैश में इनको इज्जत की निगाह से देखा जाता है। इनके ख्यालात आते ही मेरा इरादा बदल जाता और फिर मैं सरदाराने कुरैश के शाना बशाना चलने लगता। काश मैंने ऐसा न किया होता, हमें तो अपने आबा अजदाद और बड़ों ने हलाक कर दिया, बेटा बताओ फिर मैं क्यों ना रोऊं। इस पे आप क्या कहेंगे? यहाँ देखिए जो असल नुक्ता है ना, बहुत सारी डिफरेंट चीजें आप लोगों ने कही ना, लेकिन अगर आप यहाँ से ये देखें कि जब इंसान कोई बुरा काम करता है ना खुद, तो ये भूल जाता है कि मुझे ये बुरा काम करते हुए देखकर कई लोग नेकी करना छोड़ देंगे, क्योंकि ये पीयर प्रेशर में आ गए थे ना, कि जब ये बड़े बड़े सरदार है ये दीन नहीं ले रहे फिर भी इनकी इज्जत है, तो फिर मैं कैसे दीन पे आ जाऊं। इससे अमल की बात जो मुझे समझ आई थी वो ये आई थी कि अगर कोई मारूफ लोग हैं, मिसाल है सिंगर्स हैं या आर्टिस्ट हैं या कोई ऐसे लोग हैं जो लोगों को ऐसी चीजों की तरफ माइल करते हैं कि जिसमें लोगों के वक्त का भी ज़िया है और अखलाक भी ख़राब होते हैं, तो उनके ग्लैमर को देखकर हमने दीन नहीं छोड़ना। ये बहुत कच्चे कदम होते हैं। देखिए जब आप नए नए दीन पे आते हैं ना, तो आप एक बिल्कुल कच्ची सी वो छोटी सी शाख पे लगे हुए उस गूर की तरह होते हैं जो हल्के से हिलाने से भी गिर जाएगी। तो आप पढ़ेंगे इंशाल्लाह अपने इस सफ़र में, अल्लाह सुब्हान तआला कहते हैं कि चूंकि हमने आपको सबब मिनल मसानी दे दी है, सूरह हिजर की आयत है, तो अब आप तो अपनी आंखें लंबी भी ना करें उन लोगों की तरफ जिनको दुनिया की एक जाहरी कली दी हुई हमने। जिसके हाथ में कुरान आ जाए, हदीस का खुलासा भी है कि जिसको अल्लाह ने कुरान दे दिया, फिर वो किसी दुनिया वाले की दुनिया को देख के अगर कॉम्प्लेक्स में चला जाए या अपने आप को हल्का समझे कि हाय मुझे ये क्यों नहीं मिला, तो उसने कुरान की ना कदरी की। जैसे एक सिस्टर है, मैं उनको जानती हूँ, मेरे हिसाब से तो बहुत खुशकिस्मत है, लेकिन उनको कुछ अपने से शिकवे है ना, अल्लाह के हुक्म की बात है, बहुत सब कुछ है उनके पास, लेकिन शादी हुई तो बच्चे नहीं हुए। फिर अल्लाह ताला ने बड़ी दुआओं के बाद एक बच्चा दिया भी, बड़ी मुश्किलों में डालकर, लेकिन 1-1.5 साल का होके वो बच्चा फौत हो गया। फिर कुछ माली हालात ऐसे हुए कि शौहर की वो स्टेटस जो पहले था वो नहीं रहा। लेकिन इन्हीं सारे हचकोलों के दौरान अल्लाह ने उनको कुरान से जोड़ दिया। हमारी क्लासेस की एक स्टूडेंट है, पूरा कोर्स कर चुकी है, अब दूसरे कोर्स में आ रही है। अब वो कुरान जब पढ़ा उन्होंने तो उसके बाद उनके अंदर बिग चेंज आई। तो मैं उनसे पूछती हूँ कि आप बताएं, आप ये जितनी महरूमियां आपके ख्याल में, ये कोई महरूमी नहीं होती कि बच्चे नहीं है और हैं तो नहीं रहे, ये क्या महरूमी है? शुक्र करें जिस्म सलामत है, आप टांग से महरूम नहीं है, आपके कान सलामत है, आपकी आंखें सलामत है। तो कहती हैं कि अगर ये कुरान ना होता तो जो मेरे हालात जहाँ पहले बहुत कुछ था और उसके बाद अब ऐसा हुआ, तो मैं तो डिप्रेशन में जा चुकी होती। तो फिर इस पर मैं और आप कितने खुश हूँ कि अल्लाह हमें यहाँ ले आया, किताब की महफिल में बिठाया हुआ। खुद को चुटकी काटे, इस वक्त कहीं और भी तो बैठ सकती थी, और अगर दीन का ही कोई काम करना था तो हो सकता है किसी मंदिर में बैठे घंटियां बजा रहे होते, किसी चर्च में बैठे हुए हम कोई आई लव जीसस के सॉन्ग्स गाते। वो जो कर रहे हैं उनको करने दें, हम उनको बुरा नहीं कह रहे हैं, लेकिन अल्लाह की ये शान थी ना कि उसने हमें इस किताब के लिए बिठा दिया। किस किताब को? जिसको हम मालिक कायनात का कलाम कहते हैं। तो कभी भी अपने इस इल्म पे अपने आप को हल्का ना जाने, ये बहुत प्यारा है। सूरह यूनुस में आप पढ़ेंगे कि अल्लाह ताला फरमाते, फबिज़ालिका फलयफ़रहू, फबिज़ालिका, इसके साथ खुशियां मनाओ, क्योंकि हुवा खैरुम मिम्मा यजमाउन, ये उससे खूबसूरत है जो लोग जमा करते हैं। आप कई साल से इधर पढ़ रहे हैं, आप यहाँ ना होते तो आप क्या होते? मिनिस्टर लग चुके होते इस मुल्क के, MPA की पोस्ट आपको मिल चुकी होती, किसी ने आपकी ब्यूटी की वजह से आपको मिस वर्ल्ड बना लिया होता, आप मिस नॉर्वे बन चुकी होती, क्या बन चुके होते? यही रहना था जो है, बल्कि ये भी नहीं थे रहना। कुरान तो बंदे को ठहरा नहीं देता। तो इस नेमत की ना कदरी नहीं करनी, ये आपको जिंदगी की खुशियां भी देगी और आखिरत भी देगी। आइए फिर जरा थोड़ा सा इनके बारे में पढ़ते हैं। जिस तरह हम हजरत हकीम बिन हिजाम के देर से इस्लाम कबूल करने पर हैरत का इजहार कर रहे हैं, जिस तरह वो खुद देर से इस्लाम कबूल करने पर खुद ताज्जुब का इजहार करते हैं, बल्कि वो नादम और पशेमान भी हैं, इसी तरह अल्लाह के नबी को भी बहुत ताज्जुब था कि हकीम बिन हिजाम जैसे जीरक और दानिशमंद इंसान पर इस्लाम की खूबियां मख्फी रहीं, यानी छुपी रहीं, और वो अल्लाह के दीन में दाखिल होने में सबकत न कर सके। फतेह मक्का के दिन एक रात रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम ने अपने जान निसार सहाबा कराम से इरशाद फरमाया, मक्का में 4 अशखास ऐसे मौजूद हैं, मैं इनके शिर्क से बेजार और इनके इस्लाम कबूल करने में दिली रग़बत रखता हूँ। सहाबा कराम ने पूछा कि या रसूलुल्लाह वो कौन है? आपने फरमाया, उताब बिन उसैद, जुबैर बिन मुअत्तम, सुहैल बिन अमर और हकीम बिन हिजाम। अल्लाह ने इन पर फजल किया कि वो चारों एक साथ इसी रात मुसलमान हो। ये देखिए, ये तड़पने वालों को मिलता है। अच्छा आप कहें कि अच्छा आप अल्लाह के नबी आज होते तो मैं जरा अल्लाह के नबी को कहती मेरी फलां दोस्त के लिए आप भी तड़पे, और वो जरा मेरे माँ बाप के लिए तड़पे। और खास तौर पे आप देखिए कि हमने तो वो तड़प ही नहीं सही ना जो कुफर को छोड़ के इस्लाम पे आते हैं। हम तो सच्ची बात है कि रस्मी इस्लाम छोड़ के इस वक्त एक शौरी इस्लाम पे आ रहे हैं ना। कभी आप उनको देखें, एक क्लिप है छोटा सा मेरे पास फोन में, यंग स्पीकर, इंग्लिश स्पीकर है, मुझे नाम नहीं उनका आता इस वक्त, तो वो स्पीच दे रहे हैं कि बहुत बड़ी जैसे कोई गैदरिंग है, उसमें ठावे मार के जिसको आप रोना कहते हैं ना, वो इस बात पे रो रहे हैं कि मैं तो मुसलमान हो गया हूँ लेकिन मेरे माँ बाप का क्या बनेगा। उनकी बात जब मैंने सुनी मैं भी रोई, और हमने बहुत ही इमोशनल सा क्लिप है। वो कहते हैं कि तुम लोगों ने तो कभी उस दर्द को महसूस ही नहीं किया होगा कि जिनके माँ बाप भी मुसलमान है, लेकिन मैं जब इस्लाम की कोई बहार देखता हूँ तो मेरा दिल जलने लगता है, मेरी आंख बहने लगती है कि मुझे तो मिला तो मेरे माँ बाप का क्या होगा। और वो रो रहे हैं, बकायदा बच्चों की तरह आंसुओं से रो रहे हैं। तो आप सोचिए जरा, कुफर वाले किसी घर में होते, इस्लाम हमें इस तरह मिलता, हमने तो कीमत ही नहीं दी। और हमें इस्लाम मिलता भी है ना, तो वो भी वो इस्लाम नहीं मिलता जो उस दौर में बिलाल को और दूसरों को मिलता है। चले आप इस्लाम मिलने को अपने कुरान मिलने पे कहिए, और सहाबा के इस नक्शे कदम पे चलने पे कही, हम में से किसको रेजिस्टेंस से गुजरना पड़ रहा है कि ये कोर्स ना करो? आप में से कोई ऐसा है कि जिसको अपने घर वालों से, खानदान से, अपने हालात से जंग करके आना पड़ रहा है? थोड़ी बहुत भी बात होती है ना कि मियाँ नहीं पसंद करते, शौहर नहीं, और जी घर वाले और ससुराल, तो हम उसी को अपने ऊपर पहाड़ समझते हैं। तो अल्लाह के नबी भी हैरान थे कि इस शख्स में इतनी खैर है लेकिन ये इस्लाम क्यों नहीं ला रहा, तो आप तड़पे। तो क्या अल्लाह के नबी एक रात तड़पे और चार लोग मुसलमान हो गए? आज की रात मैं नहीं तड़प सकती। पहले तुम अपने लिए तड़प लेना, अगर अपने ही दिल में शक है इसके लिए सोचते हैं कि नहीं मैंने पक्का थोड़ी होना है, ये तो मैं ट्राई कर रही हूँ, मैं देखूंगी, और ये नहीं हो सकता मैं नहीं किसी को दावत दूंगी। मैं अक्सर सोचती हूँ ये बात, लोग दुनिया में इतने ट्रायल करते हैं, फ्री सैंपल्स होते हैं, कहते हैं लेट ट्राई इट, ना हुआ तो नहीं यूज़ करेंगे, एक दफ़ा ले लेते हैं प्रोडक्ट फिर नहीं यूज़ करेंगे। कुरान एक ऐसी खूबसूरत चीज़ है कि जिसमें शक भी नहीं, लेकिन लोग इसको ट्राई करते हुए भी डरते हैं, खौफ का इजहार करते हैं कि बहुत मुश्किल है। तो नुकसान किसका होता है जो पीछे रहता है? अब इनके इस्लाम कबूल करने का थोड़ा सा देखिएगा। जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फातिह की हैसियत से मक्का मुअज्जमा में दाखिल हुए तो आपने ये ऐलान करवा दिया, यानी एक ओपन इनविटेशन था मुख्तलिफ लोगों के लिए, क्या जो इस बात का इकरार करे कि अल्लाह के सिवा कोई माबूद हकीकी नहीं और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के बंदे और रसूल हैं, वो आज अमन में होगा, इसे कुछ नहीं कहा जाएगा। ये बात क्यों कहा जा रही है? इंसेंटिव दिया जा रहा है। समझते हैं इंसेंटिव क्या होता है? हेड स्टार्ट, जिसको आप कहते हैं ना कि कोई काम करना नहीं चाह रहा तो आप उसको थोड़ी सी रग़बत दिलाते हैं। जैसे मिसाल है, कोई कहे कि अच्छा आज के दिन फ्री रजिस्ट्रेशन है, यानी अल्लाह के नबी चाह रहे थे कि जो चंद लोग बच गए वो भी मुसलमान हो जाए, तो आपका मतलब ये था कि जो आज इस्लाम कबूल कर लेगा अमन में, तो हो सकता है जिसके दिल के अंदर कोई छुपा हुआ इस्लाम ईमान है वो बाहर आ जाए। दूसरी बात आपने क्या कही कि जो काबा के पास बैठ जाए और अपना हथियार नीचे रख दे वो भी अमन में होगा। क्या आज के नॉन मुस्लिम को अल्लाह के नबी के ये बातें बता? फातेह बनने के बाद अमूमन लोग क्या चाहते हैं? गाजर मूली की तरह दुश्मन को काट दें और उनके घरों पे कब्जे कर लें। अल्लाह के नबी फातेह हैं, इसके बावजूद चाह रहे हैं कि लोग इस्लाम मान लें, कुफर छोड़ दें। तो ये ऑप्शंस कितनी आसान दी जा रही है। अच्छा काबा में बैठ जाओ, ना इस्लाम कबूल करो, बस काबा के पास बैठ के हथियार छोड़ दो तो तुम्हें कुछ नहीं हम कहेंगे। कितना इजी टास्क है। जो अपने घर में पना ले और दरवाज़ा बंद करके बैठ जाए वो भी अमन में होगा, और जब अबू सुफियान के घर पना ले वो भी अमन में दाखिल होगा। अबू सुफियान को क्यों ये प्रोटोकॉल दिया? देखिए अबू सुफियान जो है ना, ये बेसिकली फतेह मक्का के मौके पे इस्लाम कबूल कर ही लिया हुआ था, लेकिन अबू सुफियान जो है ना, इनकी तबीयत में थोड़ी सी सेल्फ प्रेजिंग थी। हर बंदे की तबीयत फर्क होती है, एजाज पसंदी, समझते हैं? कुछ लोग होते हैं ना, आप उनको ऊपर बिठा दें नीचे बिठा दें, वो कहते हैं हम सब जगह ठीक है, ऊपर भी कहें तो कहते हैं नीचे ही बैठना है। कुछ होते हैं उनको मजा आता है कि हमें जरा ऊपर बैठना है, हमें इज्जत मिलेगी, हमें प्रोटोकॉल मिलेगा, तो प्रोटोकॉल पसंद है आप कह लें। अबू सुफियान को तो इसलिए कहा, लेकिन आगे देखिए कि अल्लाह के नबी की ये बात कि और जो हकीम बिन हिजाम के घर पना ले वो भी अमन में होगा, इसे आज कुछ नहीं कहा जाएगा। इन दिनों हकीम बिन हिजाम का घर मक्का मुअज्जमा के नशेबी इलाके में था और अबू सुफियान का घर मक्का के बालाई इलाके में था। ये बताइए कि हकीम के घर क्यों अल्लाह के नबी ने कहा कि जो चला जाए उसको अमन है? देखिए आप शायद इन बातों को नहीं फील कर सकते, जब आप अमली मैदान में कूदेंगे ना, कई रूठे हुओं को इस तरह की ऑनर दे के मनाना पड़ता है, कई गेमों को बुलाना पड़ता है, कई सुस्त हुए लोगों को चुस्त करना पड़ता है। लोगों से काम लेना दुनिया का सबसे बड़ा आर्ट है। आप कहते हैं ना आपको कंप्यूटर नहीं चलाना आता, यकीन करें 2 दिन की खेल है, बैठे आपको जो आपकी बेसिक चीजें सारी सिखा देंगे। मेरे जैसा बंदे को ड्राइविंग नहीं आती, मिसाल है, 1 हफ्ता 10 दिन, पहली दफा स्टेयरिंग पे बैठेंगे हाथ कांपेंगे तो 4 10 दफा करेंगे तो आ जाएगा। खाना नहीं पकाना आता, चूल्हा नहीं चलाना आता, पहले लोग कहते थे माचिस की तीली नहीं जलानी आती, अब तो चूल्हे में आग भी नहीं दिखती, खाना पक जाता है ना, बहुत आसान है। और ये आप सब नूरुल्ला नूर के लिए ये बात जो सीनियर्स हैं, क्योंकि जो बड़े होते जाते हैं ना दिन ब दिन, उनकी समझ भी बड़ी होनी चाहिए, मामला फहमी, बात करना, तरीका। घर में बच्चे हैं वो लड़ भी लेते हैं, खुश रहते हैं, लेकिन माँ की जिम्मेदारी बहुत बड़ी होती है, बाप की, कि लोगों से कैसे डील करना है। सबसे ज्यादा जिसको आप कहते हैं कि हैंडल विद केयर, अगर दुनिया की कोई मशीन है ना तो इंसान है। इतनी जल्दी लोग रूठ जाते हैं, आपको पता भी नहीं होता, वो रूठे बैठे होते हैं, आप गिला करते हैं वो आ नहीं रहे, पता नहीं क्या हो गया, वो सोचते हैं, वो आपसे नाराज होते हैं, दिल में बात रखी होती है, ऐसे ही रह जाती, कुछ भी नहीं, मट्टी पड़ी है पड़ी भी उतार के फेंक दो, छोड़ो, सबको इंसान समझो। لیکن جہاں قرآن ہوتا ہے دل ملے ہوتے ہیں ماشاءاللہ وہاں تو کوئی مسئلے نہیں آتے، لیکن عام طور پہ میں نے انسانوں کو دیکھا ہے کہ وہاں مشکل ہوتا ہے کمیونیکیشن. تو لہٰذا اللہ کے نبی ہر ممکن طریقے سے حکیم بن حزام کو انسینٹو دینا چاہ رہے تھے کہ یہ مسلم ہو جائیں، تو اللہ کے نبی نے کہا کہ ادھر چلے جائیں لوگ. اور آپ دیکھیے کہ ایک نشیبی اور ایک بلائی، یعنی ایک مکہ کا نیچے کا علاقہ ایک اوپر کا، اس سے کیا پتہ چلتا ہے؟ جدھر جاتے ہو بس چھپ جاؤ، ہم تمہیں مارنا نہیں چاہتے. اتنا کوئی بے لوس ہو کے تو دکھائے آج کیسے یدخلون فی دین اللہ افواجا، لوگ دین میں فوجوں کی فوجیں آئیں. اور یہ مکہ فتح ہونے کی دیر تھی، لوگ اکیلے اکیلے نہیں آتے تھے، گروپ بنا کے آتے تھے، پورا گروپ مسلمان ہو جاتا تھا. اللہ کے نبی کے اخلاق، تو ہم سب اپنے لیے دعا کریں، آپ بھی میں بھی ہم سب، کہ اللہ میں حکمت دے، معاملہ فہمی دے، بات کرنے کا طریقہ ہے. بعض دفعہ ہم کوئی بات کہہ رہے ہوتے ہیں کسی کو، بات 100% سچی، سونے کے پانی سے لکھنے والی، طریقہ ٹھیک نہیں ہوتا، وقت غلط ہوتا ہے، غیر مناسب جگہ پہ کہہ رہے ہوتے ہیں، بات بھی ٹھیک ہے لیکن جذبات اس میں اتنے ڈال دیے کہ اگلا بندہ اس کی وجہ سے تھریٹ فیل کرتا ہے، بعض دفعہ کولڈ ہوتے ہیں. یہ بہت مشکل ہے. میں تو اکثر کہتی ہوں اللہ سب سے مشکل لوگوں میں رہ کے جینا ہے، یہ سب سے مشکل ہے. اکیلے نماز روزہ عبادت کرنی ہو تو جنت بڑی آسان ہوتی. تو لہٰذا اللہ کے نبی والی حکمتیں اللہ تعالی ہم سب کو بھی دے. آج کتنے لوگ ہیں، بلینز ہیں نا مسلمان، اتنے مسلمان دنیا میں ہوں تو پھر اسلام نہ پھیلے اور اسلام کے اوپر چوٹیں پڑیں. اس کی وجہ اسلام نہیں ہے، اس کی وجہ آج کے مسلمان ہیں. اللہ ہمیں اچھے مسلمان بنا دے. حضرت حکیم بن حزام نے اسلام قبول کیا تو یہ اسلام ان کی عقل و دانش پر غالب آ گیا، وہ ایسا ایمان لائے کہ یہ ایمان فوراً ان کے رگ و پے میں رچ بس گیا. انہوں نے اپنے دل سے یہ قطعی عہد کیا اور قسم کھائی کہ میں دور جاہلیت کی حماقتوں کا مداوع کروں گا. مداوع کا مطلب سمجھتے ہیں؟ ریمیڈی، یعنی اس کا علاج کروں گا، جو غلط کام کیے اب اچھے کاموں سے اس کو بدلوں گا. اور جس قدر مال و دولت میں نے رسول اقدس صلی اللہ علیہ وسلم کی دشمنی میں خرچ کیا ہے، اس سے بڑھ کر اب آپ کی محبت اور اسلام کی تائید میں خرچ کروں گا. کتنی بڑی بات ہے. اس سے ہمیں عمل کی بات کیا ملی کہ جب گناہ ہو جائے تو ادھر نیکی کریں. جس قسم کا گناہ ہوا نا پچھلی زندگی میں ہم سے، ابھی بھی ہوں گے، پہلے زیادہ ہوتے تھے اب کم ہوں گے، اسی قسم کے نیکیاں کریں. مثلا دیکھیے، ہاتھوں سے گناہ ہوتے ہوئے تھے، اب ہاتھوں کے گناہ کیا ہے اس کو چھوڑیں، آپ خود ہی سمجھیں. کسی کو مارا، چوری کی، ہاتھ غلط چیزوں کو لکھنے میں لگے، چیٹنگ کی، غیر مرد کو ہاتھ لگ گیا، کچھ ہوا، اب ہاتھوں سے نیکیاں کرائیں، قرآن لکھیں، قرآن پکڑیں، ان ہاتھوں کی حفاظت کریں. زبان سے غلط باتیں ہوئیں، اب زبان سے اچھی باتیں پڑھیں، قرآن پڑھیں، ترجمہ یاد کریں، سارے لفظوں کے کفارے ہوں گے. آنکھوں سے گندی چیزیں دیکھی تو ان آنکھوں سے اللہ کے راستے، قرآن، کتابوں کو دیکھیں. ہر جسم کے عضو کو جس سے گناہ ہوا اس سے نیکی کرائیں. مال لگا دشمنیوں میں اسلام کی یا شیطان کی خوشیوں میں، اب اللہ کی رضا میں لگا دیں تو انشاءاللہ کمپنسیشن ہوگی. اور واقعتا انہوں نے اپنی قسم پوری کر دکھائی. دار الندوہ، وہ پرشکوہ، پرشکوہ کس کو کہتے ہیں؟ بہت خوبصورت، یعنی جس کو اردو میں کیا کہتے ہیں، شاندار، باوقار، تاریخی عمارت جس میں قریش دور جاہلیت میں مشورے کیا کرتے تھے، جس میں وہ سناوید قریش، سناوید قریش کیا ہے؟ قریش کے بڑے بڑے سردار جو تھے، رسول اللہ صلی اللہ علیہ وسلم کو قتل کرنے کے منصوبے بنایا کرتے تھے، وہ عمارت حکیم بن حزام کی ملکیت تھی. یعنی آپ کہہ لیں کہ اسلام سے پہلے جو کفر کا پارلیمنٹ ہاؤس تھا نا، جہاں اسلام کے خلاف پلاننگز ہوتی تھی، وہ حکیم بن حزام کی تھی. انہوں نے دور جاہلیت کی یادیں بھلا دینے کی خاطر اسے 1 لاکھ درہم میں فروخت کر دیا. ایک قریشی نوجوان نے ان سے کہا، چچا جان، آپ نے عزت و اکرام کی نگاہ سے دیکھا جانے والا قریش کا ایک عظیم مرکز بیچ ڈالا، جس کو ہمارے یہاں ہوتے تو کیا کرتے، میموریل بنا کے کسی میوزیم کے ساتھ جوڑ دیتے. ہاں، ایسی یادگاریں ہوتی ہیں نا تاریخی عمارتوں کے نام پہ. یہ آپ نے کیا غضب کیا؟ آپ نے فرمایا، بیٹا، تیری سوچ پر مجھے بہت افسوس ہے، اب تقوی اور ایمان کے علاوہ ساری عزتیں ملیہ میٹ ہو گئیں. سنو، میں نے اس لیے بیچا ہے اسے تاکہ اس کی قیمت سے جنت میں گھر خرید لوں. میں تجھے گواہ بنا کر یہ اعلان کرتا ہوں کہ میں نے ساری رقم اللہ کی راہ میں خرچ کرنے کے لیے وقف کر دی ہے. اس سے کیا آپ نے سیکھا؟ देखिए, उस घर को भी तो वो इस्लाम के लिए वक्फ कर सकते थे, बेचा क्यों? आप देखिए कि बात चीज़ों से यादें होती है ना। मिसाल है कि आपके पास कुछ चीज़ें ऐसी हैं जो गुनाह की यादें हैं, शैतानी चीज़ें थी। अब एक सूरत तो क्या है कि आप उनको चेंज करके तो इस्लाम के लिए इस्तेमाल कर ले, अगर तो मुमकिन है फिर तो बहुत ही खुशी की बात है। बाज़ लोग फिर वो चीज़ें इस्तेमाल करनी तो छोड़ देते हैं, वीडियोज़ हैं, कैसेट्स हैं, सीडीज़ हैं, तस्वीरें हैं, लेकिन उनको किसी अलमारी के अंदर छुपा देते हैं, बस इसको छुपा दो। बहुत खतरे की बात है, हो सकता है अल्लाह ना करे किसी तरफा जोश आए, अलमारी साफ करें उनको, फिर उठा के फिर दिल पे और दीवारों पे लगा दें। कुरान पाक में आप पढ़ेंगे, हजरत मूसा ने उस बछड़े को जलवा के उसकी राख पानी में बहा दी थी जो बनी इसराइल ने पूजा था। क्यों? क्योंकि उसको देख कर वो कुफर की याद आती है। तो पिछली जिंदगी की सारी यादें मिटा देनी चाहिए। एक तो गिल्ट फिर बहुत आता है उनको देख कर ना, अगर वो देखते उसको तो कहते हाय इधर इतना होता था, तो वो डिप्रेशन में जाते। तो ऐसी हर वो चीज जो इतना ज्यादा गिल्ट दे दे कि इंसान फिर आज के दौर में खैर के काम ही ना कर सके पिछली जिंदगी को सोच के, तो उसको खत्म कर देना चाहिए। ये मतलब इससे। इस्लाम कबूल करने के बाद हकीम बिन हिजाम रदी अल्लाह उन्होंने हज किया और अपने साथ 100 सेहतमंद और मोटी ताजी ऊंटनियां ली और इन पर खूबसूरत और कीमती कपड़े डाले ताकि और ज्यादा दीदा जेब मालूम हो। इन सब ऊंटनियों को मीना में अल्लाह की रजा की खातिर कुर्बान कर दिया। ये क्या किया इन्होंने? कितने ऊंट कुर्बान करने होते हैं या कितनी कुर्बानियां जरूरी होती हैं हज के दौरान? एक एक बकरा काफी है। चले ये ऊंट का रहते तो एक, इन्होंने कितने किए? 100 ऊंटनियां। फिर उनपे इतने खूबसूरत कपड़े क्यों पहनाए उनको? इसराफ नहीं है? और दीन के नाम के साथ तुम फौरन सोच लेंगे, दिल में जब इस्लाम की मोहब्बत आती है ना तो सारे जज्बे इस्लाम के साथ लग जाते हैं। आप इसको यूं समझिए कि दुनिया में हमारी नजर में जिसकी वक्त होती है ना उसको मिलने जाते हैं तो हम उतने इख्तमाम से जाते हैं। सबसे ज्यादा हमारी नजरों में किसकी अहमियत है? शादियों की। शादियों के जो हमारे कपड़े होते हैं, पार्टी वेयर, ड्रेसअप, ये वो किस चीज की अलामत है कि हम उन मौकों को इज्जत देते, अहमियत देते हैं। जब दिल में इस्लाम आता है ना तो सबसे ज्यादा कीमती और खूबसूरत चीज आपकी अल्लाह के रास्ते में लगती है। ये असल में इनकी मोहब्बत ही, और इसको पढ़ते हुए याद कर ले, लन तनालुल बिर्र हत्ता तुन्फिकु। 100 ऊंटनियों को जिबा किया। अब आप कहते हैं कि जिबा किया इससे फायदा क्या हुआ? गरीबों को गोश्त मिल गया और अल्लाह को इनका पता चल गया कि ये कितने दिल से कर रहे हैं। ये तो पहले हज पे किया था ना, अब देखिए दूसरे साल क्या करते हैं। दूसरे हज में वकूफ या अरफात के दौरान 100 गुलाम जिनकी गर्दनों में चांदी के कड़े पड़े हुए थे, इन सब की आजादी का ऐलान कर दिया। और आपको पता कि एक एक गुलाम कई कई हजार का बिकता था और चांदी के कड़े डले हुए थे तो मतलब कि उतना महंगा था, गुलाम की भी कीमत ऊपर से चांदी की भी कीमत। तीसरे हज में 1,000 बकरी मीना के मैदान में रजाए इलाही के हसूल की खातिर कुर्बान की और इनका गोश्त मिस्कीनों और मोहताजों में बांट दिया। कोई कुछ कहेगा आप में से? तरजीहात बदलने की देर है। जो आप फजूल चीजों पे पैसे लगाते हैं ना, बेकार चीजों में, बेकार सी शर्ट जिसमें कुछ छुपता भी नहीं हो, वो 400-500 करोन की लेके आ जाएंगे और समझ नहीं आता कि इसको पहनने का फायदा क्या है। लेकिन सिर्फ शौक की बात है, ब्रांड की बात है। वो पर्स जो 10-20 का भी आ सकता था उसको कई 100 का लेके आएंगे, 1,000 का लेके आएंगे। लेकिन जब इस्लाम आता है ना दिल में तो फिर अपनी जात से ऊपर उठ के अल्लाह के दीन की फिक्र लग जाती है। अच्छा, यहाँ से पता चल रहा है ना कि इनके पास माल था, तो क्या मुसलमान के पास माल हो सकता है? हो सकता है, हलाल जायज पसंदीदा है, कस्बे हलाल इबादत है। अताजिर सुद्दूक, सच्चा ताजिर जो है वो कल क्यामत के दिन नबियों के साथ होगा। तो इस्लाम माल कमाने से नहीं रोकता, उसको जमा करने और उसके गलत इस्तेमाल से रोकता है। गज़वे हुनैन के बाद हजरत हकीम बिन हिजाम ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से माले गनीमत मांगा, आपने दे दिया, फिर मांगा, आपने और ज्यादा अता किया, यहाँ तक कि 100 ऊंट हो गए। आप अभी नए नए मुसलमान हुए थे। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, ए हकीम, ये माल बड़ा ही दिल फरेब है, जो दिली कनात के साथ इसे हासिल करे इसमें बरकत डाल दी जाती है, और जिसे तमा और लालच के साथ हासिल करे तो इससे बरकत उठा ली जाती है। वो इस शख्स की तरह हो जाता है जो खाता है और कभी सैर नहीं होता। याद रखो, देने वाला हाथ लेने वाले हाथ से बेहतर होता है। यानी अल्लाह के नबी के नसीहत का अंदाज कितना खूबसूरत है कि जब तक कनात ना हो माल से भी खुशी नहीं मिलती, जितना मिले और दिल चाहेगा। جب حضرت حکیم بن حزام نے رسول اللہ سے یہ بات سنی تو عرض کیا، یا رسول اللہ، مجھے قسم اس ذات کی جس نے آپ کو حق کا پیغمبر بنا کر بھیجا، آج کے بعد میں کسی سے کچھ نہیں مانگوں گا اور زندگی بھر کسی سے کوئی مطالبہ نہیں کروں گا۔ حضرت حکیم بن حزام نے یہ قسم پوری کر دکھائی۔ حضرت ابو بکر صدیق نے اپنے دور خلافت میں کئی مرتبہ بیت المال سے حصہ دینے کے لیے حضرت حکیم بن حزام کو بلایا، لیکن انہوں نے اپنا حصہ لینے سے انکار کر دیا۔ حضرت فاروق اعظم نے بیت المال سے حصہ دینے کے لیے انہیں بلایا، لیکن انہوں نے لینے سے انکار کر دیا، یہاں تک کہ حضرت فاروق اعظم نے ارشاد فرمایا، لوگوں گواہ رہنا، میں نے بار بار حکیم بن حزام کو بیت المال میں سے اپنا حصہ لینے کے لیے بلایا، لیکن اس نے ہر بار اپنا حصہ لینے سے انکار کر دیا۔ حضرت حکیم بن حزام زندگی میں اپنے اس موقف پر ڈٹے رہے، کسی سے کچھ نہ مانگا۔ اگر کسی خلیفہ نے کچھ دینے کی کوشش کی تو آپ نے اسے قبول کرنے سے انکار کر دیا، اور اسی حالت میں اپنے خالق کے حقیقی سے جا ملے۔ وہ اللہ پہ راضی اور اللہ ان پہ راضی، کتنی کمٹمنٹ ہے یہاں۔ ہم کیا سوچیں، کتنی بار نیکی کی نیت کرتے ہیں اور اتنی ہی بار توڑتے ہیں۔ کتنے وعدے کرتے ہیں ہم خود سے، آئندہ ایسا نہیں کروں گی، پھر وہی۔ رمضان میں دیکھیے کتنی نیکیوں کی نیتیں کی، پھر وہی۔ اپنے روزمرہ کے معمول میں ہم کئی غلط کام کرتے ہیں اور پھر اس کے بعد سوچتے ہیں کہ آئندہ نہیں کریں گے، اور پھر کرتے ہیں۔ کتنی کمٹمنٹ ہے، اب دیر سے نہیں آؤں گی، جلدی آؤں گی، پھر دیر سے ہی آتے ہیں۔ کیا کچھ ہم کرتے ہیں۔ اب آپ بتائیے، یہ تو تھے ان کے حالات زندگی، اس سے کچھ فرق نہیں پڑتا کہ پچھلی زندگی میں آپ کیا کرتے تھے، اس سے بہت فرق پڑتا ہے کہ جب حق سامنے آ گیا پھر نہیں پلٹے۔ دیکھیے، جب انسان کسی چیز کو چکھ لیتا ہے نا، پھر اس چکھنے کے بعد اس کو چھوڑنا، یہ تو زیادتی ہے۔ کہتے ہیں نا کہ فقیری کے بعد شاہی گوارا ہے، لیکن شاہی کے بعد فقیری گوارا نہیں ہے۔ صحیح بات ہے، لوگوں کے آنے میں دیر نہیں ہے، ہمارے تڑپنے میں دیر ہے۔ کیا کر رہے ہوتے ہیں لوگ اس وقت، کبھی آپ نے سوچا؟ کئی لوگ ہیں بیکار زندگی بسر کر، پوچھے کرتے ہیں کہ کہتے کچھ نہیں، تو کچھ کر لیں تو کہتے ہیں کہ کیسے کریں، صرف انگلی پکڑنے کی دیر ہے۔ اور مجھے یقین ہے کہ بعض لوگوں میں اتنی خیر ہے، راستہ ہم ان کو دکھا کے ہو سکتا ہے پیچھے ہم ہو جائیں، وہ ہم سے آگے نکل جائیں گے۔ پچھلی زندگی کو نظر رکھ کے اگلی زندگی کا سفر کریں۔ اگر پہلے ڈھیلے ڈھالے تھوڑے بہت ہی مسلمان تھے، گناہ گار تھے، تو ٹھیک ہے، اب تھوڑی تھوڑی نیکیاں بھی کام آ جائیں گی، لیکن اگر پچھلی زندگی میں بہت گہرے گناہ تھے تو اتنی ہی زیادہ نیکیوں کو کریں گے تو پھر وہ گناہ مٹیں گے نا۔ صرف طریقہ کار یہ ہوتا ہے کہ دیکھیں، صرف یہ نہ کہیں کہ چیز ہو جائے، ہمارا فرض پورا ہو۔ میں آپ کو اس کی چھوٹی سی مثال دیتی ہوں کہ صبح لوگوں کے گھروں میں اخبار والا اخبار ڈالتا ہے نا، اس کا مقصد کیا ہے؟ کہ سب کے گھر میں اخبار پہنچ جائے۔ اور اگر وہ اپنی سائیکل پہ بیٹھ کے ادھر ادھر پھینکے اور کہ کوشش تو کی، اب کسی کی جھاڑی میں گر گئی، کسی کے درخت میں اٹکی، میں کیا کروں، میں نے تو اپنا کام کیا نا۔ تو ٹارگٹ بنا کے کام کرنا ہے۔ دعویٰ کا کام دنیا کے سب سے زیادہ سسٹمیٹک کام ہونا چاہیے، کیونکہ اس میں انسانوں کو چینج کرنا ہوتا ہے، لوگ چینج ہونا نہیں چاہتے۔ تو یہ جو ہماری راہ جاتی کی بےتکی تبلیغ ہوتی ہے نا، اس سے بعض دفعہ لوگ اور بھی زیادہ دور ہو جاتے ہیں۔ ابھی تڑپیں، دیکھیں زبان سے نہ کہیں، تڑپیں اور دعوت دیں، دلائل نہ دیں۔ ابھی آپ کی باتوں سے لوگ اس طرح نہیں سمجھیں گے جیسے کلاس میں بیٹھ کے آپ کو جب سمجھ آتی ہے۔ آپ آ جائیں، سب آئیں گے۔ میں آپ کو ایک چھوٹی سی بات بتاؤں، عورت کے ہاتھ میں گاڑی کا سٹیرنگ ہے، سٹیرنگ جدھر جاتا ہے نا، اگلی سیٹ بھی ادھر ہی جاتی ہے۔ اگلی سیٹ کون ہے؟ آپ کے میاں جی، اور پچھلی سیٹ بھی ادھر ہی جائے گی، اور وہ آپ کے بچے ہیں، اور آپ کی گاڑی کے پیچھے جتنی گاڑیاں وہ آپ کے رشتے داروں کی ہیں۔ ایک دفعہ آپ کا سٹیرنگ ٹھیک ہو گیا نا، تو آپ کے میاں، بچے، گھر، فیملی وقت آنے پہ ضرور آپ کا ساتھ دیں گے۔ اپنے لیے اب تڑپیں، اب کہ اللہ ہمیں اس پہ ثابت قدم رکھے۔ جی، یہ بھی اچھا نقطہ تھا اس میں کہ ہم ان نیکیوں کو بہت ہلکا سمجھتے ہیں، لیکن یہ بہت زیادہ اہم ہے۔ بڑی بڑی نیکیاں تو کبھی کبھی کریں گے نا، آپ اس کو یوں سمجھیں کہ کوئی بہت بھاری میل اور اچھے کھانے تو کبھی کبھی بنتے ہیں، لیکن روز کا دال، ساگ، سبزی، یہ طاقت دیتا ہے نا ہمیں۔ تو یہ جو ہماری چھوٹی چھوٹی نیکیاں نا، یہ ہمیں انرجی دیتی ہیں۔ تو ابھی سے اپنی، انشاءاللہ تعالی، ہم نے عبادات کی بھی فکر کرنی ہے، صبح شام کی نمازوں کو بھی، صبح شام کی دعاؤں کو بھی پڑھنا ہے۔ تو آپ دیکھیں گے کہ ایک اس کی اتنی برکت ہوگی کہ خود بخود آپ کو اپنے اندر طاقت محسوس ہوگی۔ جیسے اس کو آپ اس طرح سمجھیں کہ فجر کی نماز اگر آپ وقت پہ پڑھتے ہیں تو کیا اس دن میں برکت ہوتی ہے؟ رمضان اور غیر رمضان میں جو میں نے فیل کی ہے، مسلم گھروں کی حالت بدل جاتی ہے نا، اس کی بہت بڑی وجہ یہ ہے कि रमजान में फजर के वक्त घर का बच्चा बच्चा उठाते हैं अक्सर, और मेरा लिए 50% मर्द तो मस्जिद में जाके नमाज पढ़ ही लेते हैं, जमात भी हो गई। आम दिनों में वही नमाज सुबह 9-10 बजे उठ के पढ़ेंगे तो बरकत का आगाज तो गया ना, ये बताएं। तो इंशाल्लाह जब ये सब कुछ अपनी जगह पे आएगा तो बेहतर होगा। यानी उस दौर के गैर मुस्लिमों के लिए अल्लाह के नबी इतना तड़पते थे, तो अगर आज के मुसलमानों को आप देखते तो कितना तड़पते। ये तो शुक्र है अल्लाह ने नबी को दुनिया से बुला लिया, वरना वो कितना तड़पते। सच, इसमें कोई झूठ नहीं है, कोई चीज़ तो ऐसी नहीं आज हमारे अंदर के जो कुफर में हो और हमारे अंदर ना हो। हर तरफ से हम अपने आप को पीछे किए हुए हैं। देखिए मैं आपको एक छोटी सी बात बताऊं, बच्चे की उम्र से इसका कोई ताल्लुक नहीं है। जिस बच्चे ने आंख खोलते ही 3-4 साल की उम्र में घर में अपने से बड़ों को नमाज पढ़ते देखा होगा, तो आपको पता भी नहीं चलेगा, वो खुद भी नमाजी हो जाएगा। इसके लिए कोई एक सेट लाइन नहीं कि आज 7th बर्थडे है तो उसके बाद उसको नमाज का हुक्म दो, और 9 ईयर्स का हो जाए तो फिर उसको मारना शुरू कर दो, ये बात नहीं है। पहली बात यह है कि जब घर के बड़े नमाज पढ़ते हैं तो बच्चे भी पढ़ते हैं। जिस एहतमाम से बड़े पढ़ेंगे ना, उसी से बच्चे भी पढ़ेंगे। चेंज हमेशा आहिस्ता आहिस्ता आती है। आपने देखा कि आप जन्मदिन बिछाते हैं तो बच्चे सबसे पहले आके उस पर नमाज पढ़ते हैं, खड़े होके, टेढ़े मेढ़े, ऊंचे नीचे, जो आप करेंगी। माएँ मेकअप करने खड़ी होती हैं, बच्चियाँ कहती हैं हमें भी लिपस्टिक लगाएं। माँ रोटी पकाती है, बच्चे कहते हैं हमें भी आटा दो। ठीक है ना, तो यही जवाब है इसका। हाँ, 7 साल की उम्र तक बच्चे का शऊर शुरू हो चुका होता है, तो अब उसको भी एहसास दिला सकते हैं आप कि भाई आप भी अब कोशिश करें। और 9 साल पे तो फिर शऊर बड़ा पुख्ता हो चुका होता है। तो इसमें नॉर्वे के रात दिन और पाकिस्तान और सऊदी अरब का इसका कोई ताल्लुक नहीं है। ठीक है, तो बस जो आप चाहते हैं कि आपके बच्चे ना करें वो आप ना करें, जो आप चाहते हैं आपके बच्चे करें वो आप करना शुरू हो जाएं। चलिए, सुभानक अल्लाहुम्मा व बिहमदिका, अशहदु अल्ला इलाहा इल्ला अंता, अस्तगफिरुका व अतूबु इलैक। रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउल अलीम, व तूब अलैना इन्नक अंतत तवाबुर रहीम। وصلى الله تعالى خير خلقه وصحبه أجمعين برحمتك يا أرحم الراحمين. آمين. السلام عليكم ورحمة الله وبركاته.